शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म सुरेन्द्र पालपाली।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी नेपाल परिवार नियोजन शाखा कार्यालय कञ्चनपुरले जिल्लावासीहरूलाई के कस्तो सेवा दिइरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। नेपाल परिवार नियोजन शाखा कार्यालय कञ्चनपुरले जिल्लामा परिवार नियोजन सम्बन्धी जानकारीमूलक कार्यक्रम गर्नुका साथै अस्थायी र स्थायी रूपमा परिवार नियोजन गरिँदै आएको छ। सेवाग्राहीहरूलाई के कस्तो र कसरी सेवा दिइरहेको छ भन्ने विषयमा थप जानकारी गराउन हामीसँग नेपाल परिवार नियोजन शाखा कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख शिवराज सिंह बलायर हुनुहुन्छ। सुनौ उहाँसँगको हाम्रो कुराकानी।
नमस्कार, म शिवराज सिंह बलायर, म यो नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाको वरिष्ठ शाखा प्रबन्धक।
नेपाल परिवार नियोजन संघ देशैभरि कार्यक्रम चल्छ, कञ्चनपुर जिल्लामा परिवार नियोजन संघले कसरी के कुराहरूलाई विशेष प्राथमिकताका साथ उठान गर्छ, काम गर्छ त्यसमा?
अब नेपाल परिवार नियोजन संघ मूलत अब राइट बेस्ड अर्गनाइजेसन हो, यो प्रजनन अधिकारको लागि वकालत गर्दछ। अब यो कञ्चनपुर जिल्लामा जसो कि यहाँले भन्नुभयो धेरै लामो समयदेखि काम गरिरहेको छ। यो जिल्लामा यो नेपाल परिवार नियोजन संघको शाखा चाहिँ 2035 सालमा स्थापना भएर त्यहाँदेखि चाहिँ जिल्लामा निरन्तर रूपले यसले चाहिँ परिवार नियोजनको सेवा प्रदान गर्नुको साथै प्रजनन स्वास्थ्यको अरू विषयहरूमा परामर्श दिने, सेवाहरू दिने, गाउँघर क्लिनिकहरू सञ्चालन गर्ने, सामुदायिक क्लिनिकहरू सञ्चालन गर्ने, अनि कञ्चनपुरको महेन्द्रनगरमा रहेको जो यसको शाखा क्लिनिक छ, शाखा क्लिनिक मार्फत विभिन्न परिवार नियोजनका थायी अस्थायी सेवाहरू प्रदान गर्ने, साथसाथै सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने र स्वैच्छिक परामर्श तथा रक्त परीक्षण सेवाहरू प्रदान गर्ने आदि विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ।
परिवार नियोजन गराउनेको संख्या के कस्तो अवस्थामा छ, के हो?
अब हाम्रो परिवार नियोजन अब को अब सेवा कस्तो मान्छे लिन्छ के लिन्छ भन्दाखेरि खास गरी हामी 15-49 वर्षका महिलाहरूलाई उर्वरा महिला भन्छौँ र अनि 15-49 वर्षको महिलाहरूलाई प्रजनन उमेरका विवाहित महिला भनेर म्यारिड वुमेन अफ रिप्रोडक्टिभ एज भनेर भन्छौँ, तिनीहरूलाई लक्षित गरेर परिवार नियोजनको सेवाहरू प्रदान गरिने हो। अब परिवार नियोजनको साधनहरू अनेक छन् होइन, अब परिवार नियोजनको साधनहरू अनेक हुनुको साथसाथै विभिन्न अब अन्य चाहिने ब्यारियर मेथडहरू आदि इत्यादिहरू पनि छन्। त अब यही उमेर समूहको यही तपकाको अथवा यो मान्छे सेवा लिन्छ भन्नुभन्दा पनि प्रजनन उमेरका सबै महिलाहरूले अब आफूलाई आवश्यक परेको सेवाहरू लिनुहुन्छ र हामी त्यो सेवा प्रदान गर्छौँ।
पुरुषहरूले गर्न मिल्दैन के हुन्छ?
त्यो त धेरै राम्रो कुरा गर्नुभयो यहाँले। अब पुरुषहरूको लागि अस्थायी साधनमा अब एकमात्र साधन छ जसको कन्डम हामीलाई थाहा छ सबैलाई, र अब त्यो त्यति अरू साधनको तुलनामा लामो समयको साधनको तुलनामा त्यो त्यति प्रभावकारी नहुने भएको हुनाले अब हामी थाई साधनको लागि पुरुषहरूलाई उत्प्रेरित गर्छौँ र अब उहाँहरूलाई गरिने थाई साधन भनेको भ्यासेक्टोमी हो, अहिलेको चलन चल्तीमा होइन नन स्केपल भ्यासेक्टोमी भन्छौँ, त्यसमा चाहिने त्यो सानो शल्यक्रियाद्वारा गरिने थाई बन्ध्याकरण सेवा हो। र अब तर ट्रेन्ड कस्तो छ भने यो हाम्रो यो तराईको जिल्लाहरूमा पुरुषहरूको तुलनामा महिलाहरूले नै मिनी ल्याप चाहिने गर्ने थाई गर्नु परेको खण्डमा, र अब अस्थायी साधनको हकमा पनि महिलाहरूको लागि बढी साधन भएको हुनाले महिलाहरूले नै बढी साधन प्रयोग गरेको देखिन्छ, तर पुरुषले थाई साधन गर्नुभयो भने त्यो राम्रो हो, जसो कि हामी भ्यासेक्टोमी सेवा दिन्छौँ पुरुषहरूलाई।
चुनौतीहरू के छ, तपाईँहरूलाई के लाग्छ, के महसुस गर्नुहुन्छ, खासरी काम गरेको दौरानमा के पाउनुहुन्छ?
अब यहाँका खास गरी परिवार नियोजनको सेवालाई लिएर यो कुरा गर्ने हो भनेपछि अब एउटा चुनौती त सर्वप्रथम के हो भनेपछि जनचेतनाको कमी नै एउटा चुनौती भयो। जनचेतनाको कमी भएपछि सबै दम्पतिहरूले परिवार नियोजनको साधनको फाइदाहरू बेफाइदाहरूको बारेमा थाहा हुँदैन र फाइदा र बेफाइदाको बारेमा थाहा नभएपछि उहाँहरूलाई सामान्य कुनै प्रतिक्रिया या कम्प्लिकेसन भयो कुनै साधनको भनेपछि उहाँहरू परिवार नियोजनको साधन ठिक रहेनछ भन्ने एउटा त्यो मानसिकता जान्छ। अर्को कुरा के छ भने यहाँ क्षणिक रूपमा आउने अब लोकल स्तरका एनजिओहरूले पनि परिवार नियोजनको सेवा दिन्छन् अनि त्यो लोकल स्तरको क्षणिक समयको लागि आएको एनजिओले परिवार नियोजनको सेवा दिँदाखेरि मोटिभेसन प्रक्रिया अपनाउँछन् तिनीहरूले भने अब मोटिभेसन प्रक्रिया अपनाउँदाखेरि त्यहाँ काउन्सिलिङ हुँदैन, उनीहरूलाई क्लाइन्ट बनाउनसम्म मात्रै मतलब हुन्छ। त्यसले गर्दाखेरि उहाँहरूले प्रदान गर्ने परिवार नियोजनको सेवा टार्गेटमुखी भएको हुनाले लक्ष्यमुखी भएको हुनाले त्यो सेवामा गुणस्तर हुँदैन, यो त्यो पनि एउटा चुनौती हो। अनि मानौँ अब कुनै एनजिओले लोकल लेभलमा आयो केही वर्षको लागि परिवार नियोजन सेवा दियो पाखुरामा लगाउने जसलाई हामी इम्प्लान्ट भन्छौँ 5 वर्ष साधन त्यो राखिदियो र त्यो एनजिओको कार्यकाल यहाँ 2 वर्षको थियो भने त्यसलाई त त्यो साधन लागेर हिँडिदियो एनजिओ त अनि पछिपल्ट त्यो महिलालाई ब्लिडिङ भयो अथवा त्यो क्याप्सुलहरू पाखुराबाट बाहिर निकाल्नु पर्यो भनेपछि त्यो पनि एउटा चुनौती हुन जान्छ, त्यो हामीले समाधान गर्नुपर्ने हुन्छ, समाधान गरी पनि आएका छौँ। त्यसै गरिकन अब पाठ्यक्रममा आयुषडी राखिदियो, कार्यक्रम थियो 4 वर्षको, आयुषडी भनेको 12 वर्ष काम गर्ने साधन हो। अब आयुषडी राखेर एनजिओ हिँड्दै गर्यो, भोलिपल्ट त्यो आयुषडी निकाल्ने समय भयो तर निकालेको छैन होइन, अब त्यसले पनि कम्प्लिकेसन गराउन सक्छ पाठ्यघरभित्र होइन, कुनै इन्फेक्सन गराउन सक्छ। ती चुनौतीहरू अब हामीले यहाँ फेस गर्दै आएका छौँ। त्यो बाहेक अब चाहिने चेतनाको कमी जस्तो कि मैले सुरुमा भनिहालेँ, त्यो त आफैमा एउटा ठुलो चुनौती नै भइहाल्यो।
सर अब खास गरी शिविरहरू सञ्चालन हुन्छन् यो कार्यालयले पनि दिइरहेको छ,
यो शिविरहरू बडा गजबको कुरा छ। यो हो के भन्दाखेरि यो दक्ष चिकित्सक भएर कुनै पनि दम्पतिलाई थाई बन्ध्याकरण शिविर थाई बन्ध्याकरणको लागि सञ्चालन गरिन्छ। प्राय गरी थाई बन्ध्याकरण गराउनु पर्यो भनेपछि हाम्रो शाखामा 12 महिना मिनी ल्याब भ्यासेक्टोमी सेवा उपलब्ध हुनुपर्ने हो, त्यसै गरी अञ्चल अस्पतालमा पनि हुनुपर्ने होइन, र कतिपय समयमा त भएको पनि छ। तर कतिपय समयमा चिकित्सकहरूको सरुवा अथवा चिकित्सकहरू नबस्ने भएको कारणले यो सेवा चाहिँ उपलब्ध हुँदैन अझै पनि। अनि अर्को कुरा यो के छ भने थाई बन्ध्याकरणको कुरालाई लिएर हाम्रो जनसमुदायमा यो एउटा मानसिकता के छ भने हिउँदको महिनामा मात्रै अपरेसन गर्नुपर्छ भन्ने किसिमको एउटा मानसिकता छ, त्यो प्रबल मानसिकता छ हेर्नुहोस्। त्यो भएको हुनाले जब अनि मङ्सिरको महिना लाग्यो भने अनि हामीले चाहिँ घुम्ती शिविरहरूको तयारीको लागि तर्खर गर्नुपर्ने हुन्छ। अनि मङ्सिर पुष माघ फागुनसम्म उहाँहरू चाहिँ आउनुहुन्छ शल्यक्रियाको लागि शिविरमा, अनि फागुनको महिना कटिसकेपछि उहाँहरू चाहिने थाई बन्ध्याकरणको लागि आउनुहुन्न। त्यो भएको हुनाले यो हिउँदको महिनामा मात्रै सञ्चालन गर्छौँ हामी शिविरहरू। उसरी त अब हाम्रो यहाँ चिकित्सकको दरबन्दी छ, अहिले चिकित्सक हुनुहुन्न, त्यो चिकित्सक यहाँ भएको खण्डमा हामीले 1 वर्षको 12 महिना चाहिने 375 दिन नै त्यो सेवा उपलब्ध गराउनु पर्ने हो जसलाई जतिखेर आवश्यक परेको छ। तर अब यहाँको जनसमुदायको ट्रेन्ड अनि हाम्रो चाहिने चिकित्सकहरूको टर्न ओभर सरुवा आदि इत्यादिले गर्दाखेरि यो सेवा हामी हिउँदमा शिविरको रूपमा प्रदान गर्दछौँ, शिविर सञ्चालन गरेर प्रदान गर्ने गरेको छौँ।
सेवा लिन कतिको चाप हुन्छ खास गरी दैनिक रूपमा प्रयोजन कार्यालय
अब परिवार नियोजनको सेवा जिल्लैभरि छ होइन, सेवाको विस्तार छ, अब जिल्ला जनस्वास्थ्य कार्यालयबाट पनि विस्तार छ, हेल्थ पोस्टहरू छन्, सब हेल्थ पोस्टहरू छन्, के अरे सब हेल्थको त अहिले क्राइटेरिया हटिसक्यो, हेल्थ पोस्टहरू छन्, प्राइमेरी स्वास्थ्य केन्द्रहरू छन्, त्यो पछाडि यहाँ महाकाली अञ्चल अस्पताल पनि छ, सेवा प्रदान गरिरहेको छ। त हाम्रो यो अब हाम्रो पनि जिल्लाभरिमा 25 वटा सेवा केन्द्रहरू छन्, त्यो मध्येको एउटा यो शाखा क्लिनिक हो। अब शाखा क्लिनिकमा हाम्रो परिवार नियोजनको सेवा लिनेको चाप भन्दाखेरि अब ठिकठिकै हुन्छ, मतलब अब त्यसो क्लाइन्टहरू नियन्त्रण रूपमा आइराखेको हुन्छन्, उहाँहरूले सेवा पाइराख्नु भएको हुन्छ।
जस्तो अन्य ठाउँ भन्नुभयो, अन्य कहाँ पनि गर्न सकिन्छ
परिवार नियोजनको सेवाको कुरामा? परिवार नियोजनको सेवा अब जसो हेल्थ पोस्ट के अरे प्राइमेरी स्वास्थ्य केन्द्र बाहेक अब परिवार नियोजनको इकाइहरू पनि छन्, जस्तै अब जगतपुली, दैजी, लक्ष्मीपुर होइन, परासन, यो जम्मै अब अहिले अब नगरपालिकामा गाभिएर अब ती गाविसहरू अब नगरपालिका अन्तर्गत आउँछन्। त्यो नत्र अब पहिलाको हाम्रो संरचना अनुसार एउटा नगरपालिका 19 वटा गाविस जो थिए त्यो जम्मै 19 वटा गाविसमा हाम्रो इकाइ छन् र अहिले पनि रहेका छन्। अब त्यो नगरपालिका अन्तर्गत आए ती इकाइहरू त्यहाँ चाहिँ हाम्रो अस्थायी सेवाहरू त्यहाँ हुन्छ, थाई हुँदैन होइन, थाई चाहिँ यो शाखामै हुनुपर्छ या त फेरि हिउँदको महिनामा शिविरमा गर्नुपर्छ। अस्थायी साधनहरू त्यहाँ चाहिँ सबै साधनहरूको सेवा प्रदान गरिन्छ।
बलायत सर, खास गरी यहाँ आउँछन् कतिपय खुसी नभएको अवस्थाहरू छ, कतिपय कुराहरू चाहिँ गुनासोको रूपमा उहाँहरूले के भन्नुहुन्छ नि, त्यो सफल भएन अपरेसन, कतिपय ठाउँमा हामीलाई के समस्या आयो भन्ने किसिमको जुन कुराहरू आइरहेछ।
त अब परिवार नियोजनमा जब हामी मेडिकलले अभिमुखीकरण गराउँछौँ जनचेतनाको लागि, त्यसमा के भनेको छ भने हरेक साधनको फेलर रेट छ, सक्सेस रेट र फेलर रेट छ, अनि सफल र असफल दर छ। जस्तै अब थाई साधनहरूको, लामो दूरीको साधनहरूको, जस्तै अब इम्प्लान्ट भयो, आइसिडी भयो, अनि अब यो 3 महिने डिभोर्सी भयो, अनि त्यसपछि थाई साधनहरू, मिनिल्या, भ्यासोडोमी, त्यसको चाहिँ असफल दर धेरै कम छ, न्यून, एकदमै न्यून छ। र अब खास गरेर यो कन्डम पिल्सहरूको असफल दर धेरै छ। अब कुनै दम्पतिले सेवा लिन आयो भने परामर्शदाताको एउटा कर्तव्य के भन्दछ भनेपछि, त्यसको चाहिँ यो यो साधनको सफल दर चाहिँ यो हो, असफल दर यो हो, यहाँले यो साधन प्रयोग गरिराख्नु भएको भए तापनि यो असफल भएर गडबड हुन सक्छ भन्ने कुरा चाहिँ स्पष्ट रूपमा भनिदिनुपर्छ। अब मेडिकल्ली फेलर रेट त्यहाँ छ भनेपछि, अनि हामीले कुन 100% सफल होला हामीले दिएको सेवालाई भनेर हामीले मान्न पनि सकिँदैन। कहिलेकाहीँ अब कुनै क्लाइन्ट हामी कहाँबाट साधन लिएर जान्छ र त्यो फेलर रेट अन्तर्गत पर्दछ भनेपछि पक्कै पनि उसले सफर गर्छ होइन, अब उसले पछिपल्ट हामी कहाँ गएर आउने र फेरि परामर्श लिने हो, त्यो कुराको लागि परामर्शदाताले उसलाई स्पष्ट रूपमा सेवा दिने बेला भनिराखेको हुनुपर्छ।
यहाँ चाहिँ
त्यस्तो गुनासो लिएर आएका छन् छैन के छ? नै आउँछन् कतिपय, अब जस्तै अब भर्खरै यो 2016 सालको सन् 2016 को सुरुमा हामीले अब बन्ध्याकरण क्याम्प गरेका थियौँ। बन्ध्याकरण क्याम्प गर्दाखेरि एउटा महिलाको के भयो भने, उहाँले चाहिँ नि मिनिल्याप गरेर जानुभयो, तर पछिपल्ट गर्व रह्यो, गर्व देखियो। भनेको मतलब के भयो भने, या त उहाँको पिसाब राम्रोसँग जाँच गरिएन अपरेसन गर्नुभन्दा अगाडि होइन, या त उहाँले चाहिँ नि हामीसँग केही कुरा लुकाउनु भयो। उहाँले भन्दै हुनुहुन्थ्यो कि मैले चाहिँ नि परिवार निर्भर साधनमा बनाइरहेको छु, म मेरो गर्व रहने चान्स होइन, म नेगेटिभ छ मेरो भनेर भन्नुहुन्थ्यो, तर पछिपल्ट उहाँ चाहिँ पोजिटिभ रहेछ। अब स्क्रिनिङ गर्दाखेरि पनि अलिकति गल्ती देखियो त्यहाँ, किन भन्नु न, ओटीभित्र पठाउनुभन्दा अगाडि त स्क्रिनिङ गरिन्छ, त्यो पिपी गर्ने मान्छेले पनि अलिकति कमजोर किसिमको पिपी गरेको पाइयो, अनि पछिपल्ट उहाँ चाहिँ गर्भधारण गरेर यहाँ आउनुभयो। अब त्यस्तो व्यवस्थापन गर्नुपर्ने समस्याहरू आइपर्छन् कहिलेकाहीँ हामीले अब पाठ्यघरमा आयुसिडी अथवा कपर्टी भन्छौँ हामी जसलाई, त्यो राखिएको हुन्छ 12 वर्ष साधन होइन, अनि चाहिँ गर्भधारण भएर आउँछ, त्यो पनि क्रिटिकल सिचुएसनहरू आउँछन्, त्यो नआउने होइन। त्यो कहिलेकाहीँ अब त्यो सधैँ चाहिँ आउँछन् भन्ने होइन, हजारौँमा कहिलेकाहीँ आउने कुरा त्यो आउँछन्।
यो स्कुलहरूमा पनि यसको कमिटीहरू छन् भन्ने कुरा सुनेको छौँ, के हो अवस्था?
त्यो के हो भन्दाखेरि, अब नेपाल सरकारले 6 कक्षादेखि माथि प्रजनन स्वास्थ्य सेवाको बारे, प्रजनन स्वास्थ्य शिक्षा भनेर राखेको छ होइन, त प्रजनन स्वास्थ्य सेवाको बारेमा, प्रजनन स्वास्थ्यको बारेमा त्यो सिलेबस चाहिँ राखेको छ, व्यवस्था गरिरहेको छ, त्यो त्यसको पढाइ हुन्छ। त अब त्यही प्रजनन स्वास्थ्यको बारेमा उनीहरूलाई राम्रो ज्ञान होस् र भोलि उनीहरूको भविष्य बिग्रनुबाट बचोस्, उनीहरूले प्रजनन स्वास्थ्यको बारेमा पहिले नै जानुन्, जसले गर्दाखेरि आफ्नो लाइफमा आउनेवाला रिस्कहरूलाई उनीहरूले अभोइड गर्न सकुन् स्टुडेन्टहरूले भनेर एउटा हाम्रो सूचना केन्द्रहरू हुन् त्यो स्थापना भएका, जसलाई हामी स्कुल इन्फर्मेसन सेन्टर भनेर भन्छौँ होइन, स्कुल सूचना केन्द्र भनेर, विद्यालय सूचना केन्द्र भनेर भन्छौँ। त्यहाँ चाहिँ हामीले गर्ने केही होइन, हामीले प्रजनन स्वास्थ्य सम्बन्धी कहिलेकाहीँ मिटिङ गर्छौँ, ओरिएन्टेसन गर्छौँ, अनि त्यहाँ शैक्षिक सामग्रीहरू लिएर राखिदिन्छौँ, अनि एउटा कुर्सी टेबल, 2-3 वटा कुर्सी एउटा टेबल राखिदिन्छु, एउटा ऱ्याकमा चाहिँ हाम्रो आइसी मेटेरियलहरू राखिदिन्छौँ। त स्टुडेन्टहरूलाई फुर्सद भएको बेलामा एचआइभी एड्सको बारेमा, चेलिबेट यो मानव बेचबिखनको बारेमा, अनि यो यौन रोगको बारेमा, अथवा प्रजनन स्वास्थ्यको अरू कम्पोनेन्टको बारेमा त्यहाँ चाहिँ राम्रोसँग अध्ययन गरेर उनीहरूले ज्ञान आर्जन गर्न सक्छन्, जसले गर्दाखेरि उनीहरूलाई आफ्नो भविष्यमा के खतराहरू, जोखिमहरू आउन सक्छन् भनेर पहिले नै उनीहरू सचेत हुन् भन्ने उद्देश्यले त्यो गरेको हो। अनि अर्को कार्यक्रम हाम्रो स्कुलमा के छ भन्दाखेरि, यो हाई स्कुल लेभलको विद्यार्थीहरूमा पनि यौन जटिलताहरू आउन सक्छन्, जस्तै अब कुनै यौन रोगहरू लागेको हुनसक्छ, अथवा चाहिने उनीहरूको सामान्य पिसाब पोल्ने आदि इत्यादि कुराहरू हुनसक्छन् भनेर हामीले स्कुल हेल्थ प्रोग्राम भन्ने एउटा सञ्चालन गरेका छौँ, जस अन्तर्गत हामी के गर्छौँ भनेपछि विद्यालयहरूलाई पत्र लेखेर यहाँको स्कुलमा हामी एउटा हेल्थ सञ्चालन गर्दैछौँ, त्यहाँ चाहिने इच्छुक विद्यार्थीहरूले सेवा लिन आउन सक्नुहुन्छ, जस्तै ब्लड टेस्ट भयो होइन, रक्त परीक्षण, एटलिस्ट के हो भने हामी ग्रुपिङ गरिदिन्छौँ, अथवा एउटा स्टुडेन्टलाई थाहा हुन्छ कि मेरो ब्लड ग्रुप के हो भने, भोलि उसलाई मोटरसाइकल लाइसेन्स लिँदाखेरि त्यो काम लाग्छ, उसले पैसा तिरेर गर्नुपर्ने हुन्छ त्यही कुरा। त त्यो सेवाहरू सानातिना पिसाब जाँच्ने, दिशा जाँच्ने, अनि ब्लड टेस्ट गर्ने, ब्लड ग्रुपिङ गरिदिने, यी कुराहरू, यी सेवाहरू हामी प्रदान गर्दै आइरहेको छौँ
सरकारी विद्यालयहरूमा कि बोर्डिङहरूमा होइन,
त्यसलाई हामीले वर्गीकरण गरेका छैनौँ। हाम्रो अगाडि जुन विद्यालय आउँछ त हाम्रो फेरिभरिका यो जिल्लामा भनौँ न, जिल्लाभरिका जति पनि निजी स्कुल अथवा सरकारी स्कुल हामी समान रूपले जहाँ पनि जान्छौँ।
परिवार नियोजन संघ कञ्चनपुरले कस्तो संरचनामा काम गर्छ?
परिवार नियोजनको संरचना भनेको, परिवार नियोजन एउटा स्वयंसेवीमूलक संस्था हो र यो अधिकारको लागि काम गर्ने संस्था हो र खास गरेर महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था हो। अब हाम्रो संरचना भन्दाखेरि जिल्लामा एउटा कार्य समिति हुन्छ स्वयंसेवकहरूको, अब एकजना सभापति लगायत बाँकी कोषाध्यक्ष सचिव मिलेर यो 17 जनाको एउटा कार्य समिति हुन्छ। अनि त्यही अन्तर्गत एउटा चाहिँ युवा उपसमिति भन्ने हुन्छ, एउटा युवा संयोजक हुन्छ, उसको मातहतमा 7 जना अथवा 9 जना मेम्बरहरू हुन्छन् होइन, त्यो भलेन्टियरकोहरूको संरचना भयो। अनि उहाँहरूलाई चाहिँ अब इलेक्ट गर्ने एउटा काउन्सिल हुन्छ, काउन्सिलमा अब लाइफ मेम्बर र जनरल मेम्बरहरू आजीवन अथवा साधारण सदस्यहरू हुन्छन्, लगभग यो 450-450 भारहरूमा हाम्रो छन् आजीवन र साधारण सदस्यहरू। अनि यो भयो भलेन्टियर स्वयंसेवकको पाटो भयो एउटा संरचना भन्दाखेरि। अब कर्मचारीको पाटो भयो, कर्मचारीमा अब व्यवस्थापन हेर्नको लागि म आफैमा भइहालेँ, म्यानेजर भइहालेँ होइन, अब त्यहाँ अकाउन्ट अफिसर हुनुहुन्छ, सुपरभिजन अफिसर हुनुहुन्छ, त्यस पछाडि चिकित्सक हुनुहुन्छ डक्टर एकजना, जो अहिले त्यो दरबन्दी खाली छ, यहाँ डक्टरले भर्खरै छोड्नुभयो, र अनि स्टाफ नर्सहरू छन्, काउन्सिलरहरू छन् होइन। अब हामी कहाँ अब अहिले एउटा अर्को प्रोजेक्ट सिपो भन्ने आएको छ, सिपोको फुल फर्म चाहिँ सपोर्ट फर इन्टरनेसनल फ्यामिली प्लानिङ अर्गनाइजेसन, अन्तर्राष्ट्रिय परिवार नियोजन संस्थाहरूलाई सहयोग गर्ने हो यो साइडको प्रोग्राम हो। त्यो अन्तर्गत पनि एकजना चिकित्सकको दरबन्दी छ, एकजना डिस्ट्रिक्ट प्रोजेक्ट कोअर्डिनेटर हुनुहुन्छ, त्यसै गरिकन अकाउन्ट सेक्सन छ, अनि त्यसपछि बिएनहरू छन्, स्टाफ नर्सहरू छन्। त यो हाम्रो मेडिकल परिवार चाहिँ अहिलेलाई ठुलो छ, अब 2 जना डक्टर छन् को दरबन्दी रहेको छ यो शाखामा, यो सिपो प्रोजेक्ट लगाए मिलाएर, अनि बिएससी नर्सिङहरूको 3 जनाको दरबन्दी रहेको छ बिएनहरूको, अनि लगभग 8-9 जना स्टाफ नर्सहरू छन्, र अनि ल्याब असिस्टेन्ट छ, उसले ल्याबको सेवाहरू दिन्छ, ल्याब टेक्निसियन पनि छ, एकजना लेडिज हुनुहुन्छ ल्याबमा सिपो प्रोजेक्टको तर्फबाट, अनि हाम्रो कोरको तर्फबाट आइपिएफको तर्फबाट ल्याब असिस्टेन्ट हुनुहुन्छ, एकजना क्लिनिक हेल्पर हुन्छ जसले अटोकल्याब गर्ने काम गर्छ, निर्मलीकरण औजारहरूलाई उमालेर निर्मलीकरण गर्ने होइन, यो हाम्रो यो चाहिँ कार्यालयको संरचना हो, कर्मचारीहरूको संरचना। र अनि हाम्रो यो केन्द्रदेखि लिएर जिल्लाहरूसँग भन्दाखेरि अब हाम्रो यो केन्द्रमा एउटा केन्द्रीय कार्यालय हुन्छ जो अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको सदस्य हुन्छ होइन, नेपाल परिवार नियोजन सङ्घ अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको सदस्य हुन्छ, अनि त्यो अन्तर्गत अब केन्द्रीय कार्यालय हुन्छ जो कि ललितपुरमा छ होइन, पुलचोकमा, अनि त्यस पछाडि देशभरि हाम्रो विभिन्न जिल्लाहरूमा शाखाहरू छन्, त्यो मध्येको कञ्चनपुर पनि एउटा शाखा हो, अनि त्यो शाखामा चाहिने शाखा कार्य समिति र अनि त्यहाँ रहेका कर्मचारीहरू हुन्छ।
परिवार नियोजन गर्दा सेवा सुविधा निशुल्क रूपमा पाउने संस्थाहरूको रूपमा यो परिचित छ वा के छ, के शुल्कहरू तिर्नुपर्ने के हुन्छ?
हामीले दिने सेवाहरूमा शुल्क एउटै सेवामा मात्रै छ, एउटामा भनौँ अब एउटा ल्याबमा पनि 1-2 सेवामा शुल्क छ, जसै पिसाब जाँच गरेको शुल्क छ हल्का, र शुल्क भनेको त्यो सुरक्षित गर्भधारण सेवाको लागि मात्र शुल्क छ, त्यो नेपाल सरकारले पनि शुल्क लिने गर्दछ होइन। र अब हामीले मेडिकल एभर्सन औषधिबाट गर्भधारण गराउनेलाई 700 रुपियाँ शुल्क लिन्छौँ, र औजारबाट गर्भपतन सुरक्षित गर्भपतन गराउनेलाई 1200 रुपियाँ शुल्क लिन्छौँ, त्यो शुल्क त्यो मात्रै हो। बाँकी परिवार नियोजनका जम्मै सेवाहरू जति पनि दिन्छौँ हामी, थाहीदेखि लिएर अस्थायी सेवाहरू जम्मै निशुल्क हुन्। त जो मैले सुरक्षित गर्भपतनको सेवाको बारेमा जो शुल्कको कुरा गरेँ, त्यहाँ पनि चाहिने निशुल्क सेवा दिने प्रावधान छ। कसो छ भनेपछि, एउटा त हाम्रो क्याटेगोराइज गरेको क्लासहरू छ, जस्तै मुक्त कमैया सुकुम्बासी प्रमाणपत्र हुनु पऱ्यो होइन, उहाँलाई परिचय पत्र दिएको हुनुहुन्छ त्यो ल्याएर आउनुपर्छ, मुक्त कमैया भयो, सुकुम्बासी भयो, अनि पिएलएचआइभी भएको महिला भयो, पिएलएचआइभी सङ्क्रमित महिला, त्यसपछि लैङ्गिक हिंसामा परेको महिला छ भने, र अपाङ हुनुहुन्छ, ह्यान्डिक्राफ्ट हुनुहुन्छ होइन, त्यस्तो महिला हुनुहुन्छ भने हामी उहाँहरूबाट पैसा लिँदैनौँ, निशुल्क सेवा प्रदान गर्छौँ। त्यो त भइहाल्यो, त्यो व्यवस्थै छ, त्यो पोलिसीमा छ। त्यो बाहेक अब कुनै महिला त्यो कुनै पनि वर्गमा पर्नुहुन्न तर उहाँसँग पैसा छैन भनेपछि, पैसा नभएको कारणले उहाँलाई हामी सेवा नदिएर फिर्ता पठाउँदैनौँ, किनभने हाम्रो एउटा सेवा नीति भन्ने छ, युजर्स पोलिसी भन्ने छ, उहाँ त्योमा के भनिएको छ भने, कुनै पनि व्यक्तिसँग यदि पैसा छैन भने, पैसा नभएको कारणले कोही पनि व्यक्ति सेवा केन्द्रबाट सेवा नपाएर फिर्ता जानु हुँदैन भन्ने छ। त्यो भएको हुनाले हामी के गर्छौँ भने, त्यहाँनिर उहाँलाई एउटा फर्म भराउँछौँ, मसँग पैसा नभएको म गरिब हो भनेर फर्म भराउँछौँ, अनि त्यसमा चाहिँ हामी दस्तावेजको प्रमाणित गरिदिन्छौँ, त्यो उहाँको चाहिने डकुमेन्टसँग राखिदिन्छौँ, अनि उहाँलाई निशुल्क सेवा दिएर पठाइदिन्छौँ।
अनि बोला सर, अब यो सङ्घ संस्थाहरूसँग मिलेर पनि त विभिन्न कार्यक्रमहरूमा संलग्नता रहन्छ, खास
के कुराहरुमा चाहिँ तपाईहरु सपोर्ट गर्नुहुन्छ? अब यस्तो छ, अब जसरी अब जनस्वास्थ्यले मेडिकल आज ल क्याम्प लगाऊ कहीँ भन्यो होइन, ल स्वास्थ्य क्याम्प लगाऊ, ल जाउँ दुर्गम ठाउँमा जाउँ, यो खल्लामा सेटी त्यो कृष्णपुर नगरपालिका, यो कृष्णपुर नगरपालिकाको पनि माथिपट्टि एउटा दुर्गम भेगहरू छन्, ल त्यहाँतिर गएर स्वास्थ्य क्याम्प लगाऊ र त्यहाँको चाहिने महिला बुढापाका र बालबालिकालाई सेवा दिएर आउँ भन्यो भने अब हामी दुइटामा एमओयु हुन्छ, मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ, अनि समझदारी भएपछि अनि तपाईँले के दिने मैले के लाने भन्ने कुरो हुन्छ होइन। जस्तो मैले चिकित्सक उपलब्ध गराउने भएँ, मैले स्टाफ नर्सहरू उपलब्ध गराउने भएँ, मैले ल्याब उपलब्ध गराउने भएँ, उहाँहरूले मेडिसिन लगेर जानुभयो, फेरि हाम्रो हामीसँग पनि केही मेडिसिनको व्यवस्था हुन्छ क्याम्पको लागि, अनि हामी पनि त्यहाँबाट किनेर मेडिसिन लगेर जानुभयौँ। त्यो चाहिँ संयुक्त रूपमा क्याम्पहरू, स्वास्थ्य क्याम्पहरू अथवा परिवार नियोजनको बन्ध्याकरण शिविरहरू सञ्चालन गर्न सकिन्छ। त्यो पार्टनरसिप चाहिँ त्यसरी पार्टनरसिपमा गर्दाखेरि कस्ट इफेक्टिभ पनि हुन्छ होइन, त्यो एउटा पार्टनरसिपको एप्रोच पनि देखिन्छ, र त्यसरी सेवाग्राहीहरूलाई पनि हामी बढीभन्दा बढी सेवाग्राहीहरूलाई समेट्न सक्छौँ। किन भन्दाखेरि मैले इन्डिभिजुअल हेल्थ क्याम्पमा लगाएँ भने मसँग औषधिको कमी पर्न सक्छ होइन, मसँग अब जनशक्तिको कमी पर्न सक्छ, तर मैले जनस्वास्थ्यसँग मिलेर क्याम्पमा लगाएँ भने त जनस्वास्थ्यको एउटा गाडी छ, हामी पनि एउटा गाडी प्रोभाइड गर्न सक्छौँ, अनि त्यस पछाडि चाहिँ जनस्वास्थ्यसँग पनि औषधि हुन्छ, हामीसँग औषधि हुन्छ, त्यो औषधि मिलाएर बढी औषधि हुनसक्छ, बढी औषधि भएपछि बढीभन्दा बढी मान्छेलाई हामी सेवा दिन सक्छौँ, त जनस्वास्थ्यबाट पनि स्टाफ नर्सहरू जान सक्छन्, हामीबाट पनि स्टाफ नर्सहरू जान सक्छौँ, उहाँहरूले एउटा चिकित्सक हायर गर्न सक्नुहुन्छ, हामीले पनि एउटा चिकित्सक, हाम्रो आफ्नै चिकित्सक भयो खण्डमा आफ्नै चिकित्सक पठाउन सक्छौँ, डक्टर होइन भने बाहिरबाट हायर गरेर पठाउन सक्छौँ, त्यसले गर्दाखेरि हामी बढीभन्दा बढी मान्छेलाई छोटो समयमा सेवा प्रदान गर्न सक्छौँ। त्यो एउटा प्रभावकारी काम हुन जान्छ।
अहिले खास गरी गाउँ स्तरमा गएर तपाईँहरूको यो क्याम्पहरू हुँदाखेरि जुन क्रिटिकल समस्या भएका मान्छेहरू भेटिनु भयो भने, जस्तो पर्यानियोजन गरेका कि अब गरेर सफल नभएको अवस्था, केही प्रब्लम भएको मान्छेहरू भेटियो भने तपाईँहरू के गर्नुहुन्छ, कस्तो ट्रिट गर्नुहुन्छ उहाँहरूसँग?
अब यो क्वेसन बडा जटिल छ। हेर्नुहोस् कस्तो छ भने, अरू केटी अरू कुनै कम्प्लिकेसन देखेको खण्डमा त हामी उहाँलाई रेफर पनि गर्ने भयौँ, हाम्रो चिकित्सकहरूले त्यहीँ म्यानेज गर्न सक्नुभयो भने त्यहीँ म्यानेज गरिदिनुहुन्छ, होइन भने हामी अब अञ्चल अस्पताल अथवा यहाँ भएन भने सेती अञ्चल अस्पताल होइन कुनै न कुनै ठाउँमा हामी रेफर गर्ने भयौँ। ल अब एउटा चाहिँ नि कुनै पेले चाबी मुक्त कमाई या सुकुम्बासी त्यो ग्रुपमा पर्छ भने केही आर्थिक सहयोग पनि गर्न सकेला होइन, तर अब परिवार नियोजनको बन्ध्याकरणको अपरेसन गरेको मान्छेको अपरेसन फेल भएको छ भनेपछि त्यो पनि म्यानेज गर्न सकिन्छ, उसले दोस्रोचोटि अपरेसन गर्न सक्छ, होला तपाईँको अपरेसन फेल भएको रहेछ, उहाँले सिमेन टेस्ट गराउनु पऱ्यो, सिमेन होइन एनालाइज गर्नु पऱ्यो, सिमेनमा यदि स्पमहरू देख्यो, सुक्रकिडहरू देख्यो भनेपछि त बिरियामा सुक्रकिडहरू देख्यो भनेपछि त उहाँको अपरेसन फेल भएको मान्यो होइन, फेल भएको पछि या त उहाँले दोस्रोचोटि गराउनु पऱ्यो, होइन भने उहाँले चाहिँ परिवार नियोजनको अस्थायी साधनहरू उहाँको पार्टनरले अथवा उहाँले प्रयोग गर्न सक्नुहुन्छ, उहाँलाई पनि काउन्सिलिङ गर्न सकिन्छ। कहिलेकाहीँ समस्या के आउँछ भने, मैले थाई बन्ध्याकरण गराएँ, अब मेरो सन्तान चाहिने भवितव्य परेर यसरी चाहिने सन्तान रहेन, मलाई मेरो छोरा अथवा छोरी रहेन, म नै सन्तान भएँ, अब म चाहिँ नसा जोड्न चाहन्छु, फेरि यो यसको लागि हेल्प गरिदिनु पऱ्यो भन्ने आउँछन्। भर्खरै मसँग एउटा आयोग पनि थियो होइन, पहिला अब अहिले विडम्बना कुरो के छ भने, अहिले पहिला हाम्रो केन्द्रीय कार्यालयमा यो रिक्यानलाइजेसन भन्ने हुन्छ, पुरुषको चाहिने नसा फेरि जोड्ने रिक्यानलाइजेसन भन्ने, त्यसको चाहिँ त्यसको पनि फेलर र चाहिने सक्सेस रेट छ, त्यो असफल पनि हुनसक्छ सफल पनि हुनसक्छ, तर अब धेरैजसो पुरुषहरूले जोडेका पनि छन् होइन, तर हाललाई त्यो सेवा चाहिने हाम्रो केन्द्रीय कार्यालयमा छैन होइन। तर यो अब एकजनाले मसँग परामर्श मागिरहनु भएको थियो, ल मेरो सन्तान खेर गयो, मैले चाहिने भ्यासोटोमी अपरेसन गरेको, मैले चाहिने नसा जोड्नु खोजेको भने, अनि मैले उहाँलाई के गरेँ भने, नसा त प्राइभेटमा पनि जोड्छन् जोड्न त मैले सुनेको है, काठमाडौँमा अब त्यहाँ कुन कुन नर्सिङ होममा जोड्छन् रे, तर अब त्यहाँभन्दा लागत बढी लाग्छ, त्यो एउटा विडम्बना हुन जान्छ कि, किनभने हाम्रो परिवार नियोजनमा धेरै कम रकममा त्यो सेवा उपलब्ध थियो होइन, त हाललाई त्यो सेवा चाहिने रोकिएको छ, त हामीले पनि पहल गरिराखेका छौँ, केन्द्र कार्यालयसँग रिक्वेस्ट गरिरहेको छौँ, त्यो सेवा चाहिँ छिटोभन्दा छिटो प्रारम्भ हुनु पऱ्यो भनेर, कहिलेकाहीँ त्यस्ता जटिल प्रब्लमहरू समस्याहरू आउँछन्।
अब हामी कार्यक्रमको अन्ततिर पनि आइरहेको छ, बिहे गरेको जोडी भयो, दुई चार वर्ष बच्चा भएन, तर यहाँ सुदूरपश्चिममा अझै पनि के छ भने, यो बच्चा भएन अब यो महिला नै प्रब्लम हो, महिलाकै त्यो चेक गरेको हुँदैन केही हुँदैन, तर महिलालाई दोषी देखाउने, बच्चा हुन सकेन होइन, बाँच भनिने विभिन्न किसिमका समस्याहरू अझै पनि यता गएर सुन्न पाउँछ, त त्यसको लागि के छ त यहाँले के पाउनुहुन्छ, खास गरी यो सुदूरपश्चिमको भेगमा कञ्चनपुर जिल्लामा अझै पनि यस्ता घटना यता कता के अवस्थामा छ, र यसका लागि यसले पनि यो कार्यालयले पनि केही काम गर्न सकेको अवेरनेसको क्षेत्रमा के छ अवस्था के भन्नु?
त्यो अब यहाँले अहिले भर्खरै राख्नु भएको प्रश्न यो व्यापकतामा छैन होइन, त्यो लाखौंमा कहीँ फटाफट्टा देखिने कुराहरू हो। त्यो प्रभाव चाहिँ मेल ओरिएन्टेड सोसाइटीको पुरुष प्रधान समाजको एउटा प्रभाव हो जस्तो मलाई लाग्दछ। के छ भने अब दुईटा दम्पतिहरूमा सन्तान भएन भने अब त्यो अब लगभग अब अहिले यो 99% जानिसकेको कुरा हो, दुवैले आफूलाई जताउनुपर्छ भने कसमा कमजोरी छ। अब कमजोरी पुरुषमा पनि हुनसक्छ, कमजोरी भन्नाले उसले जानीबुझिकन गरेको कमजोरी होइन कि अब यो फिजिकल हो, नेचुरल हो, त्यो बायोलोजिकल कमजोरी हुनसक्छ। जस्तो अब पुरुषमा शुक्रकिड उत्पादन हुँदैन, शुक्रकिड उत्पादन भए पनि कमजोर अवस्थाको उत्पादन हुन्छ र धेरै न्यून रोगी खालको शुक्रकिडहरू उत्पादन हुन्छ भने त्यसले चाहिँ गर्भधारण नगराउन सक्छ एउटा कुरा। अब महिलामा डिम्ब उत्पादन नहुने एउटा समस्या त्यो हुनसक्छ, डिम्ब उत्पादन भइराखेको छ तर डिम्ब चाहिने डिम्बाशयबाट पाठ्यघरमा जाने मार्ग चाहिने अवरुद्ध भएको हुनसक्छ होइन, त्यसलाई त्यो आरटिआई भएको हुनसक्छ। त अब यो रिप्रोडक्टिभ ट्र्याक इन्फेक्सन भएको हुनसक्छ, त्यो चाहिँ कसमा कमी छ भनेर एउटा राम्रो गाइनोकोलोजिस्ट कहाँ गएर कपालले दुइटैले एक दुसरालाई जचाएर अनि त्यस पछाडि जसमा समस्या देखिन्छ त्यसले चाहिँ समस्याको समाधान गराउने हो होइन। हामी पनि अब यहाँले भने जस्तै परिवार नियोजनको क्षेत्रमा काम गर्ने भएको हुनाले हामी परिवार नियोजनको जब जब चेतनाको कार्यक्रमहरू सञ्चालन गर्छौँ, जुनसुकै गाविसमा जुनसुकै नगरपालिकामा गएर पनि हामी त्यो कुरा अवश्य ल्याउँछौँ छलफलमा भने यो बाँझो भन्ने इन्फर्टिलिटी जसलाई हामी भन्छौँ यो हाम्रो समाजले गर्दाखेरि हाम्रो पुरुष प्रधान समाजको जो अब परम्परागत चाहिने सोचले गर्दाखेरि के छ भने बाँझोपन भन्ने बित्तिकै ए यो महिलालाई मैले बिहा गरेँ यसले योबाट सन्तान जन्मिएन भन्ने सोच हुन्छ। तर हामीले यहाँनिर स्पष्ट जान्नुपर्ने कुरा के छ भने बाँझोपन पुरुषमा पनि हुनसक्छ, बाँझोपन महिलामा पनि हुनसक्छ। त्यसले गर्दाखेरि दुवै चाहिने श्रीमान श्रीमतीले सबैभन्दा पहिला राम्रो गाइनोकोलोजिस्ट कहाँ गएर एक दुसरालाई जचाएर अनि बाँझोपन कसको कारणले भएको हो त्यसको चाहिँ नि समस्याको समाधान सम्भव छ अथवा छैन अनि त्यतातिर लाग्नुपर्ने हुन्छ समाधान खोज्नको लागि।
अन्तमा अब यो जिल्लावासी जुन चाहिँ नेपाल परिवार नियोजन शाखा कार्यालय कञ्चनपुरसँग आबद्ध भएर आफ्नो ट्रिटमेन्ट गराउन चाहन्छन् भने आइरहने मान्छेहरूलाई र अब तपाईँहरूले दिइरहेको सेवा ग्राहकहरूलाई अन्तमा के भन्न चाहनुहुन्छ कार्यालय प्रमुखको हिसाबले?
म हरेक अब परिवार नियोजनको सेवा प्रदायक संस्थाको तर्फबाट भन्दाखेरि अथवा सुरक्षित गर्भधन सेवा प्रदायक संस्थाको तर्फबाट भन्दाखेरि एउटा त अब जटिलता त कहाँनिर छ भने पर्दा परिवार नियोजनको क्षेत्रमा त्यति जटिलता म देख्दिनँ होइन। परिवार नियोजन चाहिँ अब जिल्लैभरि अब हेल्थ पोस्टहरूबाट पिएचसीहरूबाट अथवा परिवार नियोजन सङ्घको इकाइहरूबाट क्लिनिकहरूबाट भइराखेको छ र त्यसमा जति जति मिसकन्सेप्सनहरू छन् जति जति गलत सोचाइहरू छन् त्यो हामीले चाहिँ क्लियर गर्दै आइराखेका छौँ र परिवार नियोजनको सेवा सजिलैसँग उपलब्ध पनि छ र त्यसमा धेरै जटिलता छैन। अलिकति जटिलता हुने चाहिँ नि सुरक्षित गर्भधन सेवामा हो। त्यो भएको हुनाले यो जटिलता म सुरक्षित गर्भधनको जटिलता यहाँ किन ल्याउन चाहन्छु भन्दाखेरि हाम्रो देशमा मातृ मृत्यु दर धेरै छ, मेटर्नल मोर्टेलिटी रेट एकदम हाई छ। मेटर्नल मोर्टेलिटी रेट हाई हुनुको एउटा मेन कारण चाहिँ असुरक्षित गर्भपतन पनि हो भनेर भन्ने गरेको छ, यो विभिन्न चाहिने डेमोग्राफिक हेल्थ सर्वेहरूले देखाइसकेको कुराहरू हो होइन। त अब हाम्रो 2058 सालको जनगणनामा 539 आमाहरू मर्नुहुन्थ्यो, यदि 1,00,000 आमाहरूले जीवित जन्म गरायो भनेपछि त्योमध्ये 539 आमाको मृत्यु हुन्थ्यो भन्ने तथ्याङ्क छ भने 2068 आएर 281 आमाहरू मात्रै को मृत्यु हुन्छ भन्ने आएको छ। अहिले भर्खरै गरेको केही तथ्याङ्कहरूले के देखाएको छ भने अब यो आएर अहिले 250-200 मदरहरू मात्रै मृत्यु हुने गरेका छ प्रति 1,00,000 जीवित जन्ममा भन्ने गरेको छ। त त्यो 250 अथवा 200 जति आमाको मृत्यु हुन्छ त्यो पनि धेरै ठुलो सङ्ख्या हो। जस्तै अब एकदमै डेभलप्ड वेस्टर्न कन्ट्रिजहरूको दाँजोमा त्यहाँ चाहिँ 1,00,000 जीवित जन्ममा 8, 10, 12, 13 मदरहरूको मात्रै डेथ हुने गर्छ होइन। त्यो भएको हुनाले हामीले पनि यो मातृ मृत्यु दरलाई न्यूनीकरण गर्नको लागि यो असुरक्षित गर्भपतन चाहिने एउटा मुख्य कारण भएको र त्यो असुरक्षित गर्भपतन चाहिने यो मेडिकलमा गएर औषधि खानेहरूको महिलाहरूमा जटिलता भएर हुने गरेको हुनाले कुनै पनि महिलाले यदि सुरक्षित गर्भपतन गर्न चाहनुहुन्छ भनेपछि नेपाल सरकारद्वारा मान्यता प्राप्त र तालिम प्राप्त चिकित्सक भएको अथवा स्टाफ नर्स भएको संस्थामा जानुहोला र निजी मेडिकलमा अथवा निजी ठाउँमा या कसैले सरकारद्वारा मान्यता प्राप्त नभएको चाहिने संस्थामा तपाईँलाई लान चाहन्छ भने सचेत भएर जानुहोला भन्ने म त्यो सन्देश दिन चाहन्छु।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। अर्को दिन फेरि अर्को विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, दानसिंह डंगोरासँगै म सुरेन्द्र पालपाली पनि विदा माग्छु। नमस्कार।